नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल पौष 17 गते बिहिबार, पौष शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 1 जनवरी सन् 2026, नेपाल सम्बत 1146, आज पहेला थ्व 13। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, वकिलबाट पहिलो जिल्ला न्यायाधीश यादव शीर्षकमा गोर्खापत्र दैनिकबाट लिँदैछौ। खुल्ला प्रतिस्पर्धाबाट कानून व्यवसायीलाई पनि न्यायाधीशमा प्रवेश गराउने संवैधानिक परिकल्पनाको 10 वर्षपछि पहिलो पटक जिल्ला न्यायाधीशमा एक कानून व्यवसायी सिफारिशमा पर्नु भएको छ। लोक सेवा आयोगले लिएको लिखित परीक्षामा 2 कानून व्यवसायी उत्तीर्ण भए पनि न्यायाधीशमा एक मात्र सिफारिशमा पर्नु भएको हो। दशकपछि वकिलले न्यायाधीशमा प्रवेश पाउँदा शिशिर कुमार यादव सिफारिश क्रमको पहिलो नम्बरमै अटाउनु भएको छ। नवनियुक्त न्यायाधीशको पदस्थापन बाँकी छ। उच्च र सर्वोच्च अदालतमा भने कानून व्यवसायी सिधै नियुक्त गर्ने अभ्यास छ। नेपालको संविधान जारी भएपछि 2074 सालदेखि जिल्ला न्यायाधीश खुल्ला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुन लागेको हो। संविधान 139(2) खण्ड ग ले कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताका रूपमा निरन्तर कम्तीमा 8 वर्ष वकालत गरेको व्यक्तिलाई परीक्षामा सहभागी हुन योग्य मानेको छ। सोही प्रावधानमा टेकेर लिखित परीक्षामा कानून व्यवसायी पनि सहभागी हुँदै आएका छन्। तर लिखित परीक्षामा 2082-83 विज्ञापनमा मात्र 2 कानून व्यवसायी उत्तीर्ण हुनुभएको थियो। यादवसँगै ईश्वर परियारले पनि खुला समूहमा परीक्षा उत्तीर्ण गर्नुभएको थियो, तर अन्तर्वार्तापछिको एकमुष्ट योग्यताक्रममा परियार सिफारिश हुन सक्नु भएन। यादवले खुला र मधेसी समूह दुवैमा लिखितमा नाम निकाल्नु भएको थियो। 35 वर्षीय यादव विराटनगर 18 मोरङका स्थायी बासिन्दा हुनुहुन्छ। सन् 2015 कानून व्यवसायमा संलग्न यादवले पूर्वाञ्चल विश्वविद्यालय काठमाडौँ स्कूल अफ ल दधिकोटबाट स्नातक उत्तीर्ण गर्नुभएको हो। उहाँले अमेरिकाबाट कानूनमै स्नातकोत्तर गर्नुभएको छ। विद्यालय तहको शिक्षा यादवले विराटनगरबाटै पूरा गर्नुभएको हो। दशकसम्म कुनै पनि कानून व्यवसायीले लिखित परीक्षा उत्तीर्ण गर्न नसकेको अवस्थामा यादव पहिलो नम्बरमै सिफारिश हुँदा कानूनी वृत्तमा उहाँको चर्चा चुलिएको छ। यादव भने मेहनत र निरन्तरता भए अरू कानून व्यवसायी पनि न्यायाधीशका लागि सक्षम रहेको बताउनुहुन्छ। यादव भन्नुहुन्छ, समय व्यवस्थापन गरेर मेहनत गरेमा कानून व्यवसायी पास हुन सक्दैनन् भन्ने छैन। मुख्य नै समय व्यवस्थापनमा चुनौती देख्छु। मेहनत निरन्तर हुन सकेमा धेरै कानून व्यवसायी न्यायाधीशका लागि सक्षम छन्। यसो त 2082-83 लिखित परीक्षा यो पटक नतिजाका हिसाबले पनि चर्चामा थियो, किनकि लिखित परीक्षामा यो पटक धेरैपछि माघभन्दा बढ़ी उत्तीर्ण भएका थिए। 21 कोटाका लागि भएको परीक्षामा सहभागी 172 जना मध्ये 27 जना लिखित परीक्षामा उत्तीर्ण भएका थिए। पछिल्ला 3 वर्ष निकै निराशाजनक नतिजा रहेकामा यो पटक खुला र आन्तरिक खुलामा माघभन्दा बढ़ीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए। पछिल्ला 3 वर्ष माघ संख्याका आधारमा निकै न्यून उम्मेद्वार मात्र लिखितमा सफल भएपछि उत्तीर्ण हुने न्यूनतम अंक घटाइएको थियो। न्याय सेवा आयोग ऐनको दफा 13(4) संशोधन गरी यसअघि कायम 50 अंक भारलाई 40 झारिएको थियो। एकाध बाहेक अधिकांश विज्ञापनमा माघभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका थिए। वकिलबाट पहिलो जिल्ला न्यायाधीश यादव शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा के कांग्रेस एमाले चुनावी गठबन्धन हुँदैछ शीर्षकको खबर प्रमुख खबरका रूपमा प्रकाशित छ। वैकल्पिक राजनीतिका प्रमुख 3 समूह रासोपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना 2 दल कांग्रेस र एमालेमा चुनावी गठबन्धनबारे छलफल चल्न थालेको छ। प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि यसले आकार लिने निश्चित नभएको नेताहरूले जनाएका छन्। 17 असार 2081 कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएका एमाले अध्यक्ष ओलीले तत्कालीन 7 बुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गर्नुभएको छ। एघार माघमा हुने राष्ट्रिय सभा र 21 फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको कांग्रेस नेताहरूको भनाई छ। स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गर्ने समूह विजयी हुने निश्चित प्राय छ। यही आधारमा प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भइरहेको नेताहरूले बताउनु भएको छ। राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने बारे नेतृत्वबीच छलफल भइरहेको बताउनुहुन्छ कांग्रेस प्रवक्ता प्रकाश शरण महत। उहाँका अनुसार राष्ट्रिय सभाका लागि एमाले र नेकपासँग समानान्तर रूपमा छलफल भइरहेको छ। प्रतिनिधि सभा पनि मेरो विचारमा आवश्यकताका आधारमा केही ठाउँमा समीकरण हुन सक्छ, तर पहिला माओवादीसँग जस्तो सीट नै बाँडेर गरिने गठबन्धन कांग्रेसमा धेरै रूचाइएको छैन। उहाँ भन्नुहुन्छ, गठबन्धन नगरी एक्लै चुनावमा जाँदा नै राम्रो हुन्छ भन्ने मेरो पनि धारणा छ। कांग्रेसमा देउबा र उहाँ निकट केही बाहेक नेता भने गठबन्धनको पक्षमा छैनन्। कांग्रेस नेता शेखर कोइराला स्थानीय तहका नेता तथा कार्यकर्ता पनि गठबन्धनको पक्षमा नरहेको दावी गर्नुहुन्छ। विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीले भन्नुभएको प्रसंग कान्तिपुरमा प्रकाशित छ। गठबन्धन शब्द नै नागरिकले नरुचाएको र संघर्षमा बाहेक सत्तामा गठबन्धन मार्फत अपेक्षित परिणाम दिन नसकेको स्थितिमा फेरि त्यतातर्फ लहसिनु परिपक्वता हुँदैन भन्ने उहाँको भनाइ छ। त्यसैगरी भानुभक्त ढकाल एमालेका सचिवको भनाई पनि यहाँ लिइएको छ। उहाँ भन्नुहुन्छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन संविधानलाई ट्र्याकमा ल्याउन प्रमुख दल सहमत छन्। यो प्रणालीमा संकट आयो भने प्रमुख दलबीच सहकार्य हुनुपर्छ। त्यसैगरी नेकपा नेता वर्षमान पुनको भनाई पनि यहाँ राखिएको छ। उहाँका अनुसार जेनजी आन्दोलन यता 17 दलबीच एकता गरिसकेका छौं। हाम्रो पार्टी राजनैतिक र सांगठनिक रूपमा बलियो हुँदै गएको छ। चुनावी गठबन्धनबारे केही सोचेका छैनौं। यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। आजको नागरिक दैनिकमा शीतलहरले कठ्याङ्ग्रिँदै विपन्न शीर्षकको खबर प्रकाशित छ। पूर्व पश्चिम राजमार्गबाट मुस्किलले 500 मिटर दक्षिण गएपछि आउँछ गोलबजार नगरपालिका 8 मुसहरी टोल। बाँसको खम्बामा अडाइएको सानो छाप्रोमा एकातिर परालको बेरा अर्कोतिर चित्रा कपड़ा छन्। चिसो भूइँमा बिछ्याइएको परालको डस्ना छ, त्यसमाथि ओछ्याइएको छ पातलो चित्रा परेको सुकुल। नजिकै चित्रा परेका पुराना कपड़ा जोडेर बनाइएको ओढ्ने छ। गोलबजार नगरपालिका 8 मुसहरी टोलका राम विलासा सदायको घरको दृश्य हो यो। यही छाप्रोमा 4 छोराछोरी सहित उहाँ बस्नुहुन्छ। एक सातादेखि चलेको शीतलहरले उहाँको परिवारका सदस्य कठ्याङ्ग्रिएका छन्। थरथर काँप्दै छाप्रो बाहिर बसिरहनुभएका उहाँलाई बाहिर किन बस्नुभएको भनेर सोद्धा जवाफ आयो, भितर स आराम त बाहिरमे बुझाए छै, भुइँया लार चेथरा सबटा कनकन छै। अर्थात भित्रभन्दा बाहिरै न्यानो महसुस भइरहेको छ। घरभित्र भुइँ ओछ्याएको पराल, ओढ्ने चित्रा, परेको कपड़ा सबै चिसिएको छ। छाप्रोमा चारैतिरबाट हावा छिर्छ, जसका कारण सबै थोक चिसिन्छ। रातभर चिसोका कारण उहाँ निदाउन सक्नुहुन्न। मागेर ल्याएको पराल ओछ्याउने कि बालेर ताप्ने उहाँलाई समस्या छ। अहिलेसम्म स्थानीय सरकारले आगो ताप्न न दाउरा दिएको छ न ओढ्ने न्यानो कम्बल नै। उहाँले भन्नुभयो, हामी जस्ता गरीबको पीड़ा हेर्ने कोही छैनन्, भगवान भरोसा बाँचेका छौं। लाग्छ यो पछिया हावाले ज्यान लिएरै छोड्छ। यो पीड़ा रामविलासको मात्र नभई यहाँका 20 घर मुसर परिवारका सबैको छ। रामविलास जस्तै बस्तीका सबै भगवान भरोसा शीतलहर काटिरहेका छन्। यो दुखद प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। सौर्य ऊर्जामय बन्दै कोरिडोरका उद्योग शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुनसरी मोरङ औद्योगिक कोरिडोरमा संचालित नूडल्स उद्योग एसियन थाई फूड्सको छाना अहिले सोलरका प्यानलले छोपिएको छ। उद्योगको रूफटप सोलर प्यानल जडान गरेर हेर्दै आकर्षक देखिन्छ। संचालक उद्योगी महेश जाजुका अनुसार अहिले 2 मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने सोलर प्लान्टको काम धमाधम भइरहेको छ। एक महिनाभित्र उद्योगले दिनभरका लागि आफ्नै उत्पादनको ऊर्जा खपत गर्नेछ। उद्योगी जाजुले सुक्खायाममा विद्युत न्यून भोल्टेज गडबड अनि ग्राहस्थ फिडरको जरूरी पूर्ति गर्न औद्योगिक फिडरको लाइन काट्ने समस्या टार्न विकल्पमा सौर्य ऊर्जा अपनाएको बताउनुभयो। नेपालका उद्योगले सौर्य ऊर्जा जडान गर्दा नेपालको विद्युत निर्यातमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ। यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा निजी विद्यालय र कलेजले डीआई राख्न नपाउने शीर्षकको खबर प्रकाशित छ। केही दिन अघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई एक अभिभावकको फोन आयो। ती अभिभावकको कारुणिक स्वरले उहाँको छोरोलाई कलेजमा रहेको अनुशासन प्रमुख डिसिप्लिन इन्चार्ज डीआईले दिएको यातनाले मन्त्री पुनलाई पनि झस्कायो। निजी शैक्षिक संस्थामा डीआईका नाममा विद्यार्थी र तिनका अभिभावकमाथि भइरहेको गुण्डागर्दी रोक्न मन्त्री पुनले पुष 14 गते मन्त्री स्तरीय निर्णय गर्नुभयो र अबदेखि विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा चलेका मात्र होइन देशका अन्य कुनै पनि निजी शैक्षिक संस्थाले विद्यालयमा डीआई अर्थात डिसिप्लिन इन्चार्ज राख्न नपाइने निर्णय गरेको पुनले बताउनुभयो। मन्त्रालयमा मलाई विदेशी शैक्षिक संस्थाको सम्बन्धमा नेपालमा संचालित विदेशी कलेजका अभिभावकको धेरै जसो फोन आयो र ती फोन विद्यार्थीलाई कलेजमा डीआईले दिँदै आएको यातना, डर, त्रास र अभिभावकलाई दिने धम्कीबारे थियो। मन्त्री पुनले भन्नुभयो, अभिभावकले शुल्क ढिलो तिर्दा पनि कलेज संचालकले डीआईका माध्यमबाट विद्यार्थी र तिनका अभिभावकलाई डर र त्रास पो दिइरहेको देखियो। विद्यार्थीलाई अनुशासनमा राख्न भनी राखिएका डीआई र तिनीहरूबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको गुनासो प्राप्त भयो। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा ब्रेन ह्यामरेज भएकी 103 वर्षीय वृद्धाको वीरमा सफल शल्यक्रिया शीर्षकको खबर प्रकाशित छ। देशकै जेठो वीर अस्पतालले ब्रेन ह्यामरेज भएको 103 वर्षीय वृद्धाको सफल शल्यक्रिया गरेको छ। चिकित्सकका अनुसार वीरको 135 वर्ष लामो इतिहासमै यति धेरै उमेरमा ब्रेन ह्यामरेज भएको व्यक्तिको सफल शल्यक्रिया भएको यो पहिलो घटना हो। गत शनिबार 12 पुष कोटेश्वरकी प्रेम कुमारी बानियालाई परिवारका सदस्यले अचेत अवस्थामा वीरमा पुर्याएका थिए। शुरूमा इमर्जेन्सी वार्डमा भर्ना गरेर उपचार थालिएको उहाँको होस फर्किनेमा चिकित्सकहरू नै विश्वस्त थिएनन्। तर न्यूरो सर्जिकल विभागको टोलीले गत आइतबार उहाँको समस्या पत्ता लगाएर शल्यक्रिया मार्फत पुरानै अवस्थामा फर्काएको छ। वृद्धालाई सबड्युरल ह्यामरेज भएको पहिचान गरेपछि सर्जिकल टोलीले शल्यक्रिया गरेको थियो। रक्तनली फुटेर रगत मस्तिष्क र खोपडीको खाली ठाउँमा जम्मा हुने अनि मस्तिष्कलाई पर्याप्त अक्सिजन प्राप्त गर्नबाट रोक्ने समस्या सबड्युरल ह्यामरेज हो। यति गम्भीर समस्या भएकी 103 वर्षीय बानिएको सफल शल्यक्रिया हुनु दुर्लभ घटना भएको वीरका निर्देशक डाक्टर दिलीप शर्मा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, हामीले एकदमै दुर्लभ किसिमको शल्यक्रिया गर्यौं। बिरामीमा रोग पनि जटिल थियो। उमेर झनै 103 वर्ष, तर उपचार सफल भयो। वीरमा यति धेरै उमेरको बिरामीमा यति जटिल समस्याको शल्यक्रिया भएको दुर्लभ हो। ती वृद्धाले जीवनभर आफ्नो स्वास्थ्य समस्याका लागि कहिले कुनै पनि अस्पतालमा उपचार नगराएको भेट्टायौं। अत्यन्तै स्वस्थ जीवन बिताउनु भएकी उहाँमा 81 समस्या देखिएछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै नयाँ वर्ष मनाउन पर्यटक ओरिएपछि गुलजार बन्यो पोखरा शीर्षकको खबर लिँदैछौ। बेलायती सेनाका जागिरे धरानका कृष्ण राई परिवारका चार सदस्यसहित सोमबारदेखि पोखरामा विदा मनाउन पुग्नु भएको छ। भक्तपुरकी मनु प्रधान पाँच साथीहरूसँगै बुधबारदेखि पोखरामै हुनुहुन्छ। यस्तै भारतको उत्तर प्रदेश घर भएका श्रीकान्त परिवारका तीन सदस्य तथा अमेरिकाबाट आफ्नो प्रेमिकासँगै आउनुभएका माइक पनि बुधबारदेखि पोखरामै रमाइरहनु भएको छ। उहाँहरू जस्तै हजारौं आन्तरिक तथा बाह्य पर्यटकले पोखरा पूरै गुलजार भएको छ। अधिकांश पर्यटक अंग्रेजी नयाँ वर्ष 2026 मनाउनका साथै घुम्न पोखरा पुगेका हुन्। यही अवसरमा पोखरामा सड़कमै खाउँ, सड़कमै नाचौं र सड़कमै रमाऊ भन्ने नारासहित फेवाताल किनारमा 27 संस्करणको पोखरा सड़क महोत्सव 2026 जारी छ। यो प्रसंग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यस वर्षको एसई परीक्षा सर्ने सम्भावना शीर्षकको खबर नेपाल समाचार पत्रबाट लिँदैछौ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसई स्थगित हुने सम्भावना देखिएको छ। फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले परीक्षा स्थगित हुने सम्भावना भएको हो। एसईईको परीक्षा नियन्त्रण कार्यालयले माघ पहिलो साता कार्यतालिका प्रकाशित गर्ने तयारी गरेको छ। माघ पहिलो साता परीक्षा सञ्चालन समिति बैठकले चैत पहिलो साता एसई परीक्षा गर्ने गरी तालिका सार्वजनिक गर्ने योजना बनाएको थियो। एसई परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाको मिति सर्ने वा नसर्ने विषयमा माघको पहिलो साता निर्णय हुने बताउनुभयो। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। मध्य चैतसम्म इनर्जी मार्केटबाट विद्युत आयात गर्न भारतको अनुमति शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। विद्युत आयात गर्न अनुमति नवीकरणको लागि नेपालले प्रस्ताव गरेकामा बुधबार साँझसम्म भारतले 654 मेगावाटको मात्र स्वीकृत गरेको छ। नेपालले भारतीय इनर्जी एक्सचेन्जको प्रतिस्पर्धी दरमा 1064 मेगावाट विद्युत आयात गर्न अनुमति नवीकरणको प्रस्ताव गरेको थियो। त्यसमध्ये भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट 654 मेगावाट विद्युत 24 घण्टा आयात गर्न अनुमति नवीकरण गरेको विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कार्यक्रम अखबार आजलाई यति नै। यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशी विदा हुन्छु। नमस्कार।